بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ پریہ شروتا مترو، کارکرم کا شبھارمبھ پویتر قرآن کے سورہ لقمان کی 16ویں، 17ویں اور 18ویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری مصطفیٰ اسماعیل۔
اعوذ باللہ من الشیطان الرجیم۔ بسم الله الرحمن الرحيم۔ يا بني إنها فتكن في صخرة أو في السماوات أو في الأرض يأت بها
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ لقمان نے کہا، ہے میرے بیٹے، یدی وہ کرم رائی کے دانے کے برابر بھی ہو، پھر وہ کسی چٹان کے بھیتر ہو یا آکاشوں یا دھرتی میں، ایشور اسے پرلے میں سامنے لے آئے گا۔ نسندے ایشور سوکشم درشی اور جانکار ہے۔ ہے میرے بیٹے، نماز قائم کرو اور بھلائی کا آدیش دو اور برائی سے روکو، اور جو بھی مصیبت تم پر پڑے اس پر دھیر کرو، نشچے ہی یہ بڑے ساہس کا کام ہے۔ اور لوگوں کے سامنے گھمنڈ سے اپنا منہ ٹیڑھا نہ کرو، اور نہ دھرتی پر اکڑ کر چلو، निसंदेह ईश्वर किसी अकड़ने वाले और इतराने वाले को पसंद नहीं करता।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आप सभी का सभा में स्वागत है। आज रविवार है, मई की 29, शव्वाल की 27 और खुर्दाद माह की 8 तारीख। कार्यक्रम की रूपरेखा नोट कर सकते हैं आप। पहले हम आपको विश्व समाचार सुनवाएंगे, फिर अनमोल बातें नामक कार्यक्रम पेश किया जाएगा। इसके उपरांत राजनीतिक चर्चा होगी। राजनीतिक चर्चा के पश्चात साप्ताहिक कार्यक्रम पेश किए जाएंगे, कुरान, ईश्वरीय चमत्कार और आजकल। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। आपको ये बताते चलें कि हमारे इस कार्यक्रम को आप वेबसाइट पर अपनी सुविधा के अनुसार सुन सकते हैं, parstoday.com/hi। हमारा ईमेल आईडी है hindi@wsirib.ir। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। ताजिकिस्तान के राष्ट्रपति की ईरान यात्रा में कई समझौतों पर हस्ताक्षर किए जाएंगे। ज़ायोनियों ने फ्लैग मार्च निकालकर मस्जिदुल अक्सा का अनादर किया। बाइडेन ने अमेरिका में बढ़ती हिंसा की बात को स्वीकार किया है। राष्ट्रसंघ ने तहरीक तालिबान को पाकिस्तान के लिए गंभीर खतरा बताया है। और अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। एक उच्च स्तरीय शिष्टमंडल के साथ ताजिकिस्तान के राष्ट्रपति रविवार को तेहरान पहुंचे हैं। इमाम अली रहमान का मेहराबाद हवाई अड्डे पर ईरान के ऊर्जा मंत्री ने स्वागत किया। ताजिकिस्तान के राष्ट्रपति एक आर्थिक एवं राजनीतिक शिष्टमंडल के साथ ईरान पहुंचे। इससे पहले ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने सितंबर 2021 को ताजिकिस्तान की राजधानी की यात्रा की थी। उनकी इस यात्रा के दौरान ईरान तथा ताजिकिस्तान के बीच 8 सहयोग के समझौतों पर हस्ताक्षर किए गए थे। ताजिकिस्तान के राष्ट्रपति इमाम अली रहमान की 2 दिवसीय ईरान यात्रा के दौरान कई समझौतों पर हस्ताक्षर होंगे। इसके अतिरिक्त आर्थिक, वैज्ञानिक, सांस्कृतिक और राजनीतिक क्षेत्रों में सहयोग बढ़ाने के बारे में परस्पर विचार विमर्श भी किया जाएगा। ईरान की सरकार ने 29 मई को पूरे देश में राष्ट्रीय शोक की घोषणा की है। खुजिस्तान प्रांत के आबादान नगर में एक निर्माणाधीन बहुमंजिला इमारत के बैठ जाने से 28 लोगों की मौत हो गई थी और ईरान की सरकार ने शोकाकुल परिवार के प्रति एक बार फिर सहानुभूति जताई है। हताहत होने वाले व्यक्तियों, उनके परिजनों और खुजिस्तान विशेषकर आबादान नगर के लोगों से सहानुभूति जताने और उनके सम्मान में आज के दिन को पूरे देश में सार्वजनिक शोक के दिवस में मनाया जा रहा है। पूरी दुनिया के विरोध और फिलिस्तीनी गुटों की चेतावनियों के बावजूद ज़ायोनियों ने फ्लैग मार्च निकाला और मस्जिद उल अक्सा में काफ़ी हंगामा किया। इस हंगामे से इस पवित्र स्थल पर एक बार फिर अनादर हुआ है। फ्लैग मार्च को देखते हुए इसराइल ने मार्च के के रूट पर सुरक्षा के कड़े प्रतिबंध किए थे, जबकि अमेरिका जैसे इसराइल के निकटवर्ती घटकों ने फ्लैग मार्च पर उससे पुनर्विचार करने की अपील की थी। लेकिन इसराइल में कट्टरपंथी धड़ा हावी है और उसने सारे विरोधों और चेतावनियों की अनदेखी करते हुए आज फ्लैग मार्च निकाला। सुरक्षा घेरे में अतिग्रहणकारी बस्तियों के निवासियों ने फ्लैग मार्च के नाम पर मस्जिद उल अक्सा की ओर पैदल मार्च किया। इसके शुरू से ही ज़ायोनी कट्टरपंथी भड़काऊ कार्रवाइयां कर रहे थे। पिछली रात से ही मस्जिद उल अक्सा और उसके आसपास के क्षेत्रों में हालात तनावपूर्ण बने हुए थे और ज़ायोनी बस्तियों के निवासियों की रक्षा के लिए बड़ी संख्या में वर्दीधारी आतंकियों को तैनात किया गया था। एक और सूचना के अनुसार मस्जिद उल अक्सा में उपासना में व्यस्त फिलिस्तीनियों को उनकी जगहों पर बंद कर दिया गया। इसराइलियों के फ्लैग मार्च के अवसर पर फिलिस्तीनियों ने मिसाइल का परीक्षण किया है। ज़ायोनी मीडिया की रिपोर्टों में दावा किया गया है कि फिलिस्तीनी प्रतिरोध गुट हमास ने ज़ायोनी चरमपंथियों के फ्लैग मार्च के अवसर पर मिसाइल का परीक्षण किया है। इरना की रिपोर्ट के अनुसार अलमयादीन के हवाले से बताया गया है कि हमास ने गजा में समुद्र में 8 मिसाइलें दागी। उधर हमास का कहना है कि फ्लैग मार्च का मुकाबला करने के लिए उसके पास कई विकल्प मौजूद हैं। फिलिस्तीन के इस्लामी प्रतिरोध आंदोलन के राजनीतिक कार्यालय के प्रमुख का कहना है कि प्रतिरोध के पास ज़ायोनियों के फ्लैग मार्च का मुकाबला करने के लिए बहुत अधिक ऑप्शन मौजूद हैं। ओमान के विदेश मंत्री ने घोषणा की है कि उनका देश कभी भी इसराइल के साथ साठ गांठ नहीं करेगा। बद्र अल बूसईद ने रविवार को फ्रांसीसी समाचार पत्र ली फिगारो को दिए इंटरव्यू में कहा है कि फार्स की खाड़ी के तटवर्ती देशों में ओमान ही वो देश है जिसने सन 1979 में कैंप डेविड समझौते के समय इसराइलियों और फिलिस्तीनियों के बीच होने वाले समझौते का समर्थन किया था। उन्होंने कहा कि ओमान कभी भी इसराइल के साथ संबंधों को सामान्य नहीं बनाएगा, क्योंकि हम उसी योजना का समर्थन करते हैं जिसे फिलिस्तीनियों का समर्थन हासिल हो। ओमान के विदेश मंत्री का कहना था कि कोई भी समझौता दो देशों के आधार पर होना चाहिए जो फिलिस्तीनी समस्या के स्थायी समाधान के परिप्रेक्ष्य में हो। अलबू सईद का कहना था कि वर्तमान समय में अमरीका पश्चिमी एशिया में अपने सैन्य बलों में थोड़ा सा परिवर्तन कर रहा है, किंतु वो यहाँ से जाने वाला नहीं है। कुछ अरब देशों ने इसराइल के साथ ऐसी स्थिति में अपने संबंध सामान्य किए हैं कि जब वो आए दिन फिलिस्तीनियों के विरुद्ध हिंसक कार्रवाइयां करता रहता है। सन 1967 से लेकर 2018 के बीच इस शासन ने 45,000 से अधिक फिलिस्तीनियों की हत्याएं की। इस दौरान घायल होने वाले फिलिस्तीनियों की संख्या बहुत अधिक है। अमरीकी राष्ट्रपति ने इस देश में बढ़ती हिंसा को स्वीकार करते हुए इस पर चिंता जताई है। जो बाइडन ने डेलावेयर यूनिवर्सिटी में अपने भाषण के दौरान अमेरिका में बढ़ती हिंसा और हिंसक कार्रवाइयों को स्वीकार किया है। उन्होंने कहा है कि गोलीबारी और लोगों की हत्याएं अमेरिका में दिन प्रतिदिन बढ़ती जा रही हैं। बाइडन ने हाल ही में अमेरिका में होने वाली गोलीबारी का उल्लेख करते हुए कहा कि इस समय जब मैं आपके सामने बात कर रहा हूं, ठीक इसी समय स्कूल में होने वाली गोलीबारी की घटना में मारे गए बच्चों के माता पिता उनका अंतिम संस्कार कर रहे हैं। उनका कहना था कि देश में हिंसा और डर बहुत बढ़ गया है, जिसके कारण लोगों में रोष पाया जाता है। इससे पहले अमेरिका की उपराष्ट्रपति ने इस देश में हालिया दिनों के दौरान होने वाली गोलीबारी की निंदा करते हुए कहा कि ये बात निश्चित रूप से कही जा सकती है कि हमको इस समय पूरे देश में घृणा से भरा हुआ वातावरण देखने को मिल रहा है। अमेरिका के टेक्सास राज्य में हुई गोलीबारी में 19 बच्चों और 2 शिक्षकों की मौत के बाद अमेरिका में बंदूकों की बिक्री को नियंत्रित करने की चर्चा फिर तेज हो गई है। रिपब्लिकन पार्टी के एक नेता ने बंदूक नियंत्रण के विचार को एक बेतुका तर्क देते हुए इसे सिरे से खारिज कर दिया। उन्होंने कहा कि जब 9/11 के आतंकवादी हमलों के बाद विमानों पर प्रतिबंध नहीं लगाया गया, तो ऐसे में इस घटना के बाद बंदूकों पर नियंत्रण लगाने का क्या औचित्य बनता है। लॉरेन बॉयबर्ट ने यह टिप्पणी फॉक्स न्यूज के हैनिटी स्पेशल कार्यक्रम में दी। इंटरनेट पर रिपब्लिकन नेता के बयान की काफी आलोचना हो रही है। संयुक्त राष्ट्र संघ का मानना है कि पाकिस्तान की तहरीक तालिबान ही पाकिस्तान के लिए सबसे बड़ा खतरा है। राष्ट्र संघ के अनुसार अफगानिस्तान के सीमावर्ती क्षेत्रों में मौजूद पाकिस्तान के तहरीक तालिबान ही इस समय पाकिस्तान के लिए गंभीर चुनौती बने हुए हैं। तस्नीम समाचार एजेंसी के अनुसार राष्ट्र संघ की सुरक्षा परिषद के निरीक्षण दल ने अपनी ताज़ा रिपोर्ट में बताया है कि पाकिस्तान के तहरीक तालिबान के हजारों सदस्य अफगानिस्तान की सीमा के निकट सक्रिय हैं। इस रिपोर्ट में बताया गया है कि तालिबान का ये गुट अफगानिस्तान की वर्तमान स्थिति का बहुत दुरुपयोग कर रहा है। इस गुट के सदस्यों ने हालिया दिनों के दौरान पाकिस्तान में कई हिंसक एवं आतंकी कार्रवाइयाँ अंजाम दी हैं। विशेष बात यह है कि इस गुट के ऊपर किसी भी प्रकार का दबाव नहीं है, जिसके कारण उसके फलने फूलने की संभावना बहुत अधिक है। दक्षिणी कोरिया के रक्षा मंत्री ने अपने उत्तरी पड़ोसी देश को हर प्रकार के उकसावे वाली कार्रवाई के प्रति सचेत कर दिया है। ली जोंग सूप ने दक्षिणी कोरिया की सेना से कहा है कि उत्तरी कोरिया की ओर से की जाने वाली हर कार्रवाई का मुंह तोड़ जवाब दिया जाएगा। दक्षिणी कोरिया के रक्षा मंत्री ने इस देश की थल सेना के नए प्रमुख की नियुक्ति के समय कहा कि यदि उत्तरी कोरिया की ओर से किसी भी प्रकार की उत्तेजित कार्रवाई अंजाम दी जाती है तो फिर अपनी सुरक्षा करते हुए हमें कड़ा जवाब देने की ज़रूरत है। उन्होंने हालिया सप्ताह के दौरान उत्तरी कोरिया की ओर से मिसाइल फायर किए जाने की ओर संकेत किया और कहा कि प्योंगयांग कोरिया प्रायद्वीप की शांति एवं सुरक्षा के लिए गंभीर खतरा बनता जा रहा है। यूक्रेन के साथ युद्ध के बावजूद रूस की गैस अब भी यूक्रेन के ही रास्ते यूरोप भेजी जा रही है। रूस और यूक्रेन के बीच युद्ध जारी है और इसी के साथ यूरोपीय देश रूस से गैस आयात को रोकने के प्रयास भी कर रहे हैं, किंतु ताज़ा समाचार ये है कि यूरोप के लिए यूक्रेन के रास्ते अब भी रूसी गैस की सप्लाई जारी है। 24 फरवरी को यूक्रेन पर रूस के हमले के बावजूद अब भी यूक्रेन रूसी गैस के निर्यात के मुख्य मार्ग के रूप में सक्रिय है। रूस की तेल कंपनी गैसप्रोम ने घोषणा की है कि इस कंपनी की गैस के निर्यात में विघ्न नहीं आया है, बल्कि शनिवार को इसमें कुछ वृद्धि हुई है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सर्विस है।
अनमोल बातें
दोस्तों, कार्यक्रम अनमोल बातें की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हूं। सैयद मीसम का सलाम स्वीकार कीजिए। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामनाई कहते हैं कि फिलिस्तीनी युवा आज अपनी प्रतिष्ठा की रक्षा के प्यासे हैं। फिलिस्तीन में हमास और जिहाद इस्लामी और लेबनान में हिजबुल्ला ने सभी लोगों पर अपना तर्क सिद्ध कर दिया है। इसी तरह सुप्रीम लीडर का मानना है कि यूरोपीय सरकारों को महान संघर्ष करने वाले हिजबुल्ला को गैर कानूनी करार नहीं देना चाहिए। गैर कानूनी अमरीकी सरकार की तरह है जिसने दाइश का गठन किया है। दुनिया नहीं भूली है और ना ही भूल पाएगी। जिस दिन ज़ायोनी सेना ने लेबनानी सीमा को रौंद दिया और बेरूत में घुस गई, जिस दिन एरियल शारून नामक हथियारे और अपराधी ने सबरा और शतीला में खून की नदियां बहा दी, फिलिस्तीनी युवा ना भूले हैं और ना भूलेंगे उस दिन को जब इसी सेना के पास हिजबुल्ला के भीषण हमले की वजह से ज़्यादा नुकसान उठाने और पराजय की बात स्वीकार करने के अलावा कोई रास्ता नहीं था। लेबनान की सीमा से पीछे हटने और युद्ध विराम स्वीकार करने की अपील करने के अलावा कोई दूसरा रास्ता नहीं था। भरे ہاتھ اور مضبوط استھتی یعنی یہی ہے۔ اسلامی کرانتی کے ورش نیتا آیت اللہ العظمیٰ سید علی خامنہ ہی کہتے ہیں کہ اچھا اب یہ چھوڑیے کہ فلاں یورپی سرکار جو صدام شاسن کو راسائنک پدارتھ بیچنے کی وجہ سے ہمیشہ لجت ہو، حزب اللہ اور اس کے سنگھرش کرتاؤں کو غیر قانونی قرار دے۔ غیر قانونی امریکی سرکار کی طرح ہے جس نے داعش کا گٹھن کیا، اسی سرکار کی طرح یورپی سرکاریں ہیں جس نے ایران اور عراق کے حلبچہ میں ہزاروں لوگوں کو رسائنک حملوں کی وجہ سے موت کی نیند سلا دیا۔ اسلامی کرانتی کے ورش نیتا آیت اللہ العظمیٰ سید علی خامنہ ہی کہتے ہیں کہ اچھ مارگ کی اور بڑھنے کے لیے دو مہتوپورن کارک ہوتے ہیں، جس میں پہلا حرکت کے لیے مقصد اور مارگ درشن کے لیے دشا نردھارن ہے، جو دونوں ہی نماز میں ساکشات نظر آتے ہیں۔ سپریم لیڈر کہتے ہیں کہ وہ وشیشتا جو ایشور ایکیشوروادی کے لیے سب سے پہلے بیان کرتا ہے وہ یہ ہے کہ جن لوگوں کو زمین میں اختیار دیا گیا ہے انہوں نے نماز استھاپت کی، یہ نماز کا مہتو ہے۔ سپریم لیڈر کہتے ہیں کہ اس کھیتر میں آگے بڑھنے کے لیے جو چیز سب سے مہتوپورن ہے وہ دو چیزیں ہیں، ایک ادیشیہ، یہ وہی آنترک شکتی ہے جو انسان کو آگے بڑھاتی ہے اور اسے آگے چلاتی ہے، دوسری چیز وہ قطب نما ہے جس سے انسان مارگ درشن کے تارے کو نہیں اور راستے سے نہیں بھٹکتا۔ اگر ادیشیہ نہ ہوتا تو انسان بیچ مجدار میں ہی رہ جاتا، بہت زیادہ پریشانی ہوتی۔ اسلامی کرانتی کے ورش نیتا آیت اللہ العظمیٰ سید علی خامنہ ہی کہتے ہیں کہ ایکیشوروادی سماج کی استھاپنا، لوگوں کے بیچ نیائے کی استھاپنا، آنترک اچھاؤں کے ان بھیشن طوفانوں کے بیچ حق اور ستیہ کا تمبو لگانا آسان کام نہیں ہے۔ ایشور سے مدد مانگنا، اللہ کے لیے کام کرنا، وہ قبلہ نما یا قبلہ فائنڈر کا بھی مطلب کام پر دھیان دینا ہے، یہ کہ ہمارا مقصد شکتی نہیں ہے، سمپتی نہیں ہے، آنترک اچھا نہیں ہے، ویکتیگت اچھا نہیں ہے، विभिन्न राजनीतिक ख्वाहिशें नहीं हैं, बल्कि हमारा लक्ष्य ईश्वर है। ये दोनों विशेषताएं, ये दोनों महत्वपूर्ण तत्व यानी उद्देश्य और दिशा निर्धारण नमाज में साक्षात नजर आते हैं। दोस्तों, कार्यक्रम का समय यहीं समाप्त हुआ, हमें अनुमति दें।
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔
راجنیتک چرچا۔
شوتا راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ فلیگ مارچ کو دیکھتے ہوئے اسرائیل نے مارچ کے روٹ پر سرکشا کے کڑے پربندھ کیے تھے، جبکہ امریکہ جیسے اسرائیل کے نکٹ ورتی گھٹکوں نے فلیگ مارچ پر پنروچار کرنے کی اپیل کی تھی، لیکن اسرائیل میں کٹر پنتھی دھڑا حاوی ہے اور اس نے سارے ویرودھ اور چیتاونیوں کی اندیکھی کرتے ہوئے فلیگ مارچ نکالا۔ ترکی کے راشٹرپتی رجب طیب اردوگان شنیوار کو ایک ششٹ منڈل کے ساتھ آذربائیجان کے راشٹریہ دیوس کے اوسر پر ہونے والے سماروہوں اور باکو میں ہونے والے ٹیکنو فیسٹ میں بھاگ لینے کے لیے باکو پہنچے ہیں۔ بھارت نیتت کشمیر میں سرکشا بلوں اور الگاوادیوں کے مدھ ہونے والی جھڑپ میں کم سے کم دو الگاوادی مارے گئے۔ پولیس نے بتایا ہے کہ مارے جانے والے الگاوادی حزب المجاہدین کے سدسیہ تھے۔
عدالت نے یہ فیصلہ دیا انسانیت۔
फ्लैग मार्च को देखते हुए इसराइल ने मार्च के रूट पर सुरक्षा के कड़े प्रबंध किए थे, जबकि अमेरिका जैसे इसराइल के निकटवर्ती घटकों ने फ्लैग मार्च पर पुनर्विचार करने की अपील की थी। लेकिन इसराइल में कट्टरपंथी धड़ा हावी है और उसने सारे विरोध और चेतावनियों की अनदेखी करते हुए फ्लैग मार्च निकाला। समीक्षा पेश के साथ ही अख्तर अब्बास।
पूरी दुनिया के विरोध और फिलिस्तीनी गुटों की चेतावनियों के बावजूद ज़ायोनियों ने फ्लैग मार्च निकाला और मस्जिदुल अक्सा में काफी हंगामा किया और इस पवित्र स्थल का एक बार फिर अनादर हुआ। फ्लैग मार्च को देखते हुए इसराइल ने मार्च के रूट पर सुरक्षा के कड़े प्रबंध किए थे, जबकि अमरीका जैसे इसराइल के निकटवर्ती घटकों ने फ्लैग मार्च को निकालने के बारे में पुनर्विचार करने की अपील की थी। लेकिन इसराइल में कट्टरपंथी धड़ा हावी रहा और उसने सारे विरोध और चेतावनियों की अनदेखी करते हुए फ्लैग मार्च निकाला। सुरक्षा घेरे में अतिक्रमणकारी बस्तियों के निवासियों ने फ्लैग मार्च के नाम पर मस्जिदुल अक्सा की ओर पैदल मार्च किया और मार्च के शुरू से ही ज़ायोनी कट्टरपंथी भड़काऊ कार्रवाइयां करते नजर आए। पिछली रात से ही मस्जिदुल अक्सा और उसके आसपास के क्षेत्रों में हालात तनावपूर्ण थे और ज़ायोनी बस्तियों के निवासियों की रक्षा के लिए बड़ी संख्या में वर्दी धारक आतंकियों को तैनात किया गया था। एक और सूचना के अनुसार मस्जिदुल अक्सा में एतिकाफ पर बैठे फिलिस्तीनियों को उनकी जगहों पर बंद कर दिया गया था। कट्टरपंथी इसराइलियों के फ्लैग मार्च का फिलिस्तीनियों ने कड़ा विरोध किया और मस्जिदुल अक्सा मैदान जंग में तब्दील हो गई थी। फिलिस्तीनियों ने धैर्य का प्रदर्शन करते हुए अपना विरोध दर्ज कराया। वर्ष 1967 की जंग में इसराइल द्वारा बैतुल मुकद्दस के प्राचीन इलाकों पर कब्जे की बरसी के रूप में फ्लैग मार्च निकाला जाता है। ज़ायोनियों का ये दावा है कि पूरा बैतुल मुकद्दस शहर जायली ज़ायोनी शासन की राजधानी है। वास्तव में ये कहा जा सकता है कि ज़ायोनियों का फ्लैग मार्च बैतुल मुकद्दस में ज़ायोनी बस्तियों के विस्तार की भूमिका है। पिछले साल की शमशीर कुद्स जंग के बाद इसराइल को विभिन्न स्तरों पर कई संदेश दिए गए थे और इसका परिणाम ये निकला कि ज़ायोनियों ने भय की वजह से फ्लैग मार्च को ही रद्द कर दिया था। दूसरे शब्दों में यूं कहा जा सकता है कि प्रतिरोध के मिसाइलों और रॉकेटों के जारी हमलों ने इसराइल को बहुत ज्यादा भयभीत कर दिया था, जबकि फिलिस्तीनियों के साथ इसराइलियों की झड़पों की वजह से इसराइलियों ने फ्लैग मार्च को ही कैंसिल कर दिया था। बहरहाल फिलिस्तीनियों ने फ्लैग मार्च से पहले मिसाइलों का परीक्षण और हमास तथा अन्य प्रतिरोधकर्ता गुटों ने अपने अपने बयानों से ये संदेश दे दिया कि इसराइल से बराबरी की लड़ाई का समय आ गया है और अब इसराइल के दिन और भी कठिन होने वाले हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान शनिवार को एक शिष्टमंडल के साथ आजरबैजान के राष्ट्रीय दिवस के अवसर पर होने वाले समारोहों और बाकू में होने वाले टेक्नो फेस्ट में भाग लेने के लिए बाकू पहुंचे हैं। समीक्षा पेश करें साथ ही मिसम अब्बास।
तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान शनिवार को एक शिष्टमंडल के साथ आजरबैजान के राष्ट्रीय दिवस के अवसर पर आयोजित होने वाले समारोह और बाकू में आयोजित होने वाले टेक्नो फेस्ट में भाग लेने के लिए बाकू पहुंचे हैं। इस यात्रा में तुर्की के विदेश मंत्री, शिक्षा मंत्री, कृषि मंत्री, परिवहन मंत्री और उनकी पार्टी जस्टिस एंड डेवलपमेंट के प्रवक्ता उनके साथ हैं। अर्दोगान के बाकू पहुंचने और औपचारिक रूप से स्वागत से एक दिन पहले آذربائیجان کے راشٹرپتی الہام علی اوف نے شوشی میں اپنے ایک بھاشن کے دوران کہا، کارباخ میں آرمینیا سے جو علاقے آزاد کرائے گئے ہیں ان کا کھیتر پھل لگزمبرگ اور لبنان کے آکار کے برابر ہے۔ ہم نے آذربائیجان کے لیے کچھ بڑی یوجنائیں بنائی ہیں۔ 28 مئی کو ترک راشٹرپتی کی باکو یاترا کے بعد ایک بار پھر ان کے ساتھ شوشی کا دورہ کریں گے۔ ترک راشٹرپتی جو باتیں سیریا اور عراق کے بارے میں کرتے ہیں، کچھ اسی طرح کی باتیں انہوں نے آذربائیجان کے بارے میں بھی دہرائی ہیں۔ اردوغان کا کہنا تھا، ترکی کو انیہ دیشوں وشیش روپ سے آذربائیجان سے کوئی لالچ نہیں ہے، بلکہ اس کا پریاس صرف دونوں راشٹروں کے بیچ ایکتا اور ایک جٹتا ہے۔ اردوغان جو اپنے دیش کو ابھوتپور آرتھک سنکٹ میں پھنسا چکے ہیں، انکارا اور باکو کے سمبندوں کو دوسرے دیشوں کے لیے ایک آدرش کے روپ میں پیش کر رہے ہیں۔ انہوں نے اسی کے ساتھ یہ بھی دعویٰ کیا کہ آذربائیجان اناتولیا کی طرح ترکوں کی بھومی ہے۔ اس سے پہلے بھی ترک راشٹرپتی نے پترکاروں سے بات کرتے ہوئے کہا تھا کہ آذربائیجان کے پنرنرمان کے لیے روس، ایران اور انیہ دیش ان سے سمپرک کر سکتے ہیں۔ اسپشٹ ہے کہ اس طرح کے ان کے بیان کا باکو میں سواگت نہیں کیا جائے گا، کیونکہ کاکیشس کھیتر میں ترکی کے لکشے دو سرکاروں اور دو راشٹروں کی مترتا سے آگے جاتے پرتیت ہوتے ہیں۔ ان پرستھتیوں میں آذربائیجان کے راشٹرپتی کا اردوغان کے سامنے جھکنا بھوشیہ میں ان کے لیے سمسیائیں اتپن کر سکتا ہے۔ اس کے علاوہ ترک راشٹرپتی اگلے سال ہونے والے عام چناؤں میں آذربائیجان کے بارے میں اپنے ان دعووں کو بھنا سکتے ہیں۔ کل ملا کر کہا جا سکتا ہے کہ باکو کی ترک ادھیکاریوں کی ایک کے بعد ایک یاترا سے بھوشیہ میں اس دیش کی ورتمان سرکار کے لیے نقصان دہ ہو سکتا ہے۔
بھارت نیتت کشمیر میں سرکشا بلوں اور الگاوادیوں کے مدھ ہونے والی جھڑپ میں کم سے کم 2 الگاوادی مارے گئے۔ پولیس نے بتایا ہے کہ مارے جانے والے الگاوادی حزب المجاہدین کے سدس تھے۔
بھارت پرشاست کشمیر میں ہنسک گھٹناؤں کا کرم جاری ہے۔ پولیس کے ایک پروکتا نے کہا کہ دکشنی کشمیر کے بیج بیڑا کے ایک نکٹوردی چھیتر میں بھارتی سرکشا بلوں کے ساتھ ایک مڑبھیڑ میں سکریہ چھاپہ مار سنگھن حزب المجاہدین کے 2 سدسیہ ہتات ہوئے۔ سرکشا بلوں کے پروکتا نے کہا کہ انہیں گپچر ایجنسیوں سے یہ سوچنا ملی کہ اس چھیتر میں الگاوادی چھاپہ مار چھپے بیٹھے ہیں، جس کے ترنت بعد سرکشا کرمیوں نے اس چھیتر کا گھیراؤ کیا اور الگاوادیوں کو کھوج نکالنے کے لیے ایک ابھیان آرمب کیا، جس کے بیچ گھیرے میں آئے الگاوادیوں نے سرکشا بلوں پر اندھادھند گولیاں چلائی، جس کا جواب سرکشا بلوں نے بھی دیا۔ اس طرح ایک مڑبھیڑ آرمب ہوئی جس میں 2 استھانیہ الگاوادی چھاپہ مار ہتاحت ہوئے، جن کے نینترن سے اسلحہ اور گولہ بارود برامد کرنے کا بھی دعویٰ کیا گیا۔ پولیس کے آئی جی پی نے کہا کہ ہتاحت ہوئے چھاپہ مار الگاوادی سنگٹھن حزب المجاہدین کے سدسی تھے۔ انہوں نے کہا کہ جو آپریشن انہوں نے الگاواد اور آتنکواد کے ویرودھ میں آرمبھ کر رکھا ہے وہ سفل پورک جا رہا ہے، اور تب تک یہ ابھیان جاری رہے گا جب تک ان کے انوسار الگاواد اور آتنکواد کا سماپت نہیں ہوتا ہے۔ آئی جی پی نے کہا کہ میں ایک بار پھر یہاں کے یوکوں سے یہ پرارتھنا کرتا ہوں کہ وہ ہنسا کا دار چھوڑیں اور اپنی زندگی شانتی پوروک ڈھنگ سے گزاریں، اس کے لیے پولیس ان کی بھرپور سہایتا کرے گی۔ اس بیچ پیپلز ڈیموکریٹک پارٹی کے مہیلا ادھیکش محبوبہ مفتی نے ایک بار پھر کہا ہے کہ نئی دہلی کی کشمیر نیتیاں انتہائی گمبھیر ہے۔ انہوں نے کہا کہ اس کے گمبھیر پرینام نکلیں گے۔ دکشنی کشمیر میں اپنی پارٹی کے ایک یوا نیتا وحید پرا کی رہائی کے بعد انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ اب جموں کشمیر میں یہاں استھتی پہنچی ہے کہ اپنے لوگوں کی لاشیں لانے کے لیے سپریم کورٹ یا ہائی کورٹ سے رجوع کرنا پڑ رہا ہے۔ یہاں یہ بات الیکھنی ہے کہ حیدرپورہ انکاؤنٹر، جس کے بارے میں یہ اب بات سدھ ہو گئی ہے کہ وہ ایک فیک انکاؤنٹر تھا، بانیحال کے ایک نواسی کی لاش کو ہائی کورٹ نے ان کے رشتے داروں کے سپرد کرنے کے آدیش دیے ہیں، اور انہوں نے کہا کہ یہ آدیش اس پر عمل ہونا چاہیے۔ محبوبہ مفتی نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
دیکھیں یہ تو ہمارے لیے بدقسمتی کی بات ہے کہ ہمارے لوگوں کو اپنے بچوں کی لاشیں لینے کے لیے کورٹ جانا پڑتا ہے اور پھر کورٹ کی ڈائریکشن سے ہمیں اپنے بچوں کی لاش ملتی ہے۔ اس سے بڑا افسوس کیا ہو سکتا ہے، پر پھر بھی مجھے خوشی ہے کہ عدالت نے یہ فیصلہ دیا، انسانیت کے ناطے جو فیصلہ دیا ہے اس کو میں ویلکم کرتی ہوں۔
اس بیچ ایک بار پھر جموں کشمیر پرشاسن نے کہا ہے کہ جموں کشمیر میں ترقی کا جو باب آرمبھ ہوا ہے وہ سنہرے اکشروں میں لکھا جائے گا۔ سبتی محمد حسن، ریڈیو تہران، سری نگر۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ہماری سبھا کا انتم کاریکرم ہوگا آج کل، پر اس سے پہلے آپ سنیے ساپتاہک کاریکرم قرآن ایشوریہ چمتکار۔
قرآن ایشوریہ چمتکار۔
پریہ شروتاؤں، کاریکرم قرآن ایشوریہ چمتکار کی ایک انیہ کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ آئیے پہلے سورہ طٰہٰ کی 55ویں آیت کی تلاوت سنیں۔
منها خلقناكم وفيها نعيدكم ومنها نخرجكم تارة أخرى۔
ہم نے مٹی سے ہی تمہاری رچنا کی ہے اور اسی میں تمہیں لوٹائیں گے اور ایک بار پھر تمہیں مٹی سے باہر نکالیں گے۔
اس سے پہلے ہم نے کہا کہ قرآن مجید نے ایک ایشورواد اور پرلے کے بارے میں حضرت موسیٰ علیہ السلام کی باتوں کے انوسار ہی کچھ آیتوں میں دھرتی پر ایشور کی انوکمپاؤں کا الیکھ کیا ہے کہ جو اننیہ ایشور کی نشانیاں ہیں۔ یہ آیت بھی جو پرلے کے بارے میں ہے دھرتی کی اور سنکیت کرتے ہوئے کہتی ہے کہ یہی دھرتی جو تمہارے جیون اور پرگتی کا سروت ہے تمہارے مرنے کے بعد تمہارے شریر کو امانت سوروپ لے لے گی اور پرلے میں واپس کر دے گی۔
حضرت علی علیہ السلام نماز کے سجدوں کو اس آیت کی اور سنکیت بتاتے ہوئے کہتے ہیں کہ پہلے سجدے کا ارتھ یہ ہے کہ ایشور میں آرمبھ میں مٹی سے تھا۔ ویکتی جب سجدے سے سر اٹھاتا ہے تو اس بات کی اور سنکیت ہوتا ہے کہ پربھور تو نے مٹی سے میری رچنا کی ہے۔ دوسرے سجدے کا ارتھ ہوتا ہے پربھور تو مجھے پناہ مٹی میں لوٹائے گا، جبکہ جب دوسرے سجدے سے سر اٹھاتا ہے تو مانو وہ ایشور سے کہہ رہا ہوتا ہے کہ تو پرلے میں مجھے پناہ مٹی سے باہر نکالے گا۔
اس آیت سے ہم نے سیکھا کہ یدی دھرتی میں منشیہ کا آرمبھ و انت مٹی سے ہے تو پھر اتنا گھمنڈ و اہنکار کس لیے؟
مرتیو جیون کا انت نہیں ہے، دھرتی ہمارے شریروں کو پرلے تک کے لیے امانت کے روپ میں سرکشت رکھے گی۔
آئیے اب سورہ طٰہٰ کی 56ویں اور 57ویں آیتوں کی تلاوت سنتے ہیں۔
وَلَقَدْ أَرَيْنَاهُ آيَاتِنَا كُلَّهَا فَكَذَّبَ وَأَبَى قَالَ أَجِئْتَنَا لِتُخْرِجَنَا مِنْ أَرْضِنَا بِسِحْرِكَ يَا مُوسَى۔
اور نشچت روپ سے ہم نے فرعون کو اپنی سبھی نشانیاں دکھائیں، کنتو اس نے سبھی کو جھٹلایا اور انکار کیا۔ اس نے کہا، ہے موسیٰ، کیا تم ہمارے پاس اس لیے آئے ہو تاکہ اپنے جادو سے ہمیں اپنی دھرتی سے باہر نکال دو؟
ان آیتوں میں پھر سے حضرت موسیٰ علیہ السلام اور فرعون کے بیچ ہونے والی بات چیت کا کرم آرمبھ ہوتا ہے۔ آیتیں کہتی ہیں کہ فرعون نے لاٹھی کے اجگر میں پریورتت ہونے اور حضرت موسیٰ کے ہاتھ کے چمکنے جیسے وبھن پرکار کے چمتکاروں کو جو حضرت موسیٰ کی ستیتا کا پرمان تھے دیکھا، کنتو سبھی کا انکار کر دیا۔ اس نے انہیں ایک ایسا جادوگر بتایا جو اس کی سرکار کو گرا کر سنگھاسن پر سوئم نینترن کرنا چاہتا ہے۔
فرعون کی درشٹی میں ایک ایشوروات کی اور حضرت موسیٰ علیہ السلام کا نمنترن اس کی ستہ کے لیے ایک پرکار کی دھمکی تھی، کیونکہ اس کے شاسن سے بنی اسرائیل کا سوتنتر ہو جانا اس کے سنگھاسن کو ڈواڈول کر سکتا تھا۔ بنی اسرائیل کے لوگ فرعون کے شاسن میں داس تھے اور اتینت کٹھن و بھاری کام انہی کے حوالے کیے جاتے تھے۔ یہی کارن ہے کہ فرعون نے حضرت موسیٰ پر دیش کی سرکشا کو بھنگ کرنے کا آروپ لگایا۔
ان آیتوں سے ہم نے سیکھا کہ چمتکار لوگوں پر واستوکتا اسپشٹ کرنے کے لیے ہوتے ہیں، کنتو کچھ لوگ ایسے بھی ہوتے ہیں جو دویش اور ہٹ دھرم کے کارن اتینت اسپشٹ ایشوریہ چمتکاروں کو بھی سویکار نہیں کرتے اور انہیں جادو ٹونا بتاتے ہیں۔
اتیاچاری سرکاریں سدیو اپنے ویرودھیوں پر سماج کی شانتی و سرکشا کو کشتی پہنچانے کا آروپ لگاتی ہیں تتھا راشٹروادی بھاوناؤں کو ان کے ویرودھ پریوگ کرتی ہیں۔
آئیے اب سورۃ طٰہٰ کی آیت کرمانک 58، 59 اور 60 کی تلاوت سنتے ہیں۔
فَلَنَأْتِيَنَّكَ بِسِحْرٍ مِثْلِهِ فَجَعَلْ بَيْنَنَا وَبَيْنَكَ مَوْعِدًا لَا نُخْلِفُهُ نَحْنُ وَلَا أَنْتَ مَكَانًا سُوًى قال موعدكم يوم الزينة وأن يحشر الناس ضحى فتولى فرعون فجمع كيده ثم أتى۔
تو فرعون نے کہا کہ نشچے ہی ہم بھی تمہارے پاس ایسا ہی جادو لائیں گے، تو ہمارے اور اپنے بیچ ایک سمتل استھان پر نردھارت جگہ ٹھہرا لو جس کا الگھن نہ تو ہم کریں اور نہ ہی تم۔ موسیٰ نے کہا تمہارے وعدے کا دن اتسو کا دن ہے اور یہ کہ لوگ دن چڑھے اکٹھا ہو جائیں۔ تو فرعون دربار سے لوٹ گیا اور اس نے اپنے سارے ہتھ کنڈے جٹائے تتھا نردھارت استھان پر آ گیا۔
یہ آیتیں نگر کے پرمکھ چوراہے پر فرعون کے جادوگروں کے اکترت ہونے کی گھٹنا کا ورنن کرتی ہیں، اور وہ بھی اس سمے کے سب سے مہتوپورن سماروہ کے افسر پر کہ جب سبھی لوگ وہاں اپستھت تھے۔ قرآن مجید کی دوسری آیتوں میں اس گھٹنا کا ادھک وستار سے ورنن کیا گیا ہے۔
سورہ اعراف اور سورہ شعراء کی آیتوں میں ورنت گھٹنا کرم کے انوسار فرعون نے حضرت موسیٰ و حضرت ہارون علیہ السلام سے بحث کے بعد اپنے سلاحکاروں کے ساتھ ایک بیٹھک کی اور ان سے کہا کہ وہ وبھن استھانوں سے مصر کے سبھی جادوگروں کو راجدھانی بلائیں اور انہیں پاریتوشک کا لوب دے کر حضرت موسیٰ کا مقابلہ کرنے کے لیے پروتساہت کریں۔ وہ اپنے اس کاریہ دوارا چاہتا تھا کہ سماج میں حضرت موسیٰ کا اپمان بھی ہو جائے اور وہ لوگوں کے بیچ واپس نہ لوٹ سکیں، اور ساتھ ہی وہ ایک بار پھر لوگوں کے سمکش اپنی فرعونی شکتی کا پردرشن کرے۔
وچتر بات یہ ہے کہ فرعون نے اپنے سبھی ہتھ کنڈوں کا پریوگ کیا کہ شاید حضرت موسیٰ و ان کے بھائی ایشور کی اور نمنترن دینا چھوڑ دیں، کنتو جنہیں اپنے مارگ کی ستیتا اور ایشوریہ سمرتھن و مارگ درشن پر پورا وشواس ہوتا ہے وہ نہ کیول یہ کہ بھیبھیت نہیں ہوتے بلکہ لوگوں کے بیچ اپستھت ہونے کے لیے اپنی تیاری کی بھی گھوشنا کرتے ہیں۔ موسیٰ اور ہارون اس افسر سے فرعونی شاسن کو اپمانت کرنے اور اپنی ستیتا کو سدھ کرنے کے لیے لابھ اٹھانا چاہتے ہیں، اور آج کل کی بھاشا میں اس دھمکی کو اپنے لیے ایک بڑے افسر میں پریورتت کرنا چاہتے ہیں۔
ان آیتوں سے ہم نے سیکھا کہ عید اور اسی پرکار کے بڑے دھارمک سماروہوں سے ایشوریہ واستوکتاؤں کو لوگوں کے سمکش پرستت کرنے ہیتو اچت ڈھنگ سے لابھ اٹھایا جا سکتا ہے۔
لوگوں کے سامنے شاسترارتھ اور دھارمک چرچا ان شیلیوں میں سے ہے جنہیں فرعون کے سمبندھ میں حضرت موسیٰ کے ویوہار سے سیکھا اور ویوہارک بنایا جا سکتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ آج کل
دوستو، کارکرم آج کل میں آپ کا سواگت ہے۔ مریم مہردادی اور روی سے زیدی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم ایران کے آدھونک ابابل ڈرون کے بارے میں چرچا کریں گے۔
دوستوں، پچھلے تین دشکوں میں اسلامی گڑتنتر ایران نے سینے اپکرنوں کے شیتر میں جس استر کا وکاس اور وستار کیا ہے، اس سے جہاں دشمنوں کی آنکھیں پھٹی کی پھٹی ہوئی ہیں، وہیں دنیا بھی ایران کی پرگتی دیکھ کر آشچریہ چکت ہے۔ کتنے کڑے پرتیبندوں کے باوجود ایران لگاتار اپنی سینے طاقت کو کیسے بڑھا رہا ہے۔ وہیں ایران ان سب کی پرواہ کیے بنا نرنتر سینے اپکرنوں کے شیتر میں آتم نربھرتا کی اور قدم بڑھاتا جا رہا ہے۔ اسی طرح ایران میں بنے ڈرون ویمان وشیش روپ سے پچھلے ایک دشک میں شیتر میں سنگھرشوں کی گھٹناؤں میں ہوئی ابھوتپورو وردھی کے کارن اس سمے سینے اپکرنوں وشیش کر اٹیک کرنے والے ڈرون، جاسوسی ڈرون، لکشوں کی پہچان کرنے والے ڈرون اور نگرانی کرنے والے ڈرونوں کی مانگ بڑھ گئی ہے۔ نگرانی اور پہچان تتھا لکشیکرن میں ایک اچھا مولیہ ہے۔ اس کی ایک وجہ یہ ہے کہ ڈرون ویمانوں کی حالیہ ورشوں میں یدھ کے شیتر میں اپیوگتا ثابت ہوئی ہے۔ ڈرون کے ذریعے بڑے بڑے سین آپریشنوں کو سفلتا پورک انجام بھی دیا گیا ہے۔ ایران اس سمے ڈرون کے شیتر میں دنیا کے 10 شیرش طاقتور دیشوں میں سے ایک ہے۔ ایران دنیا کے ان گنے چنے دیشوں میں سے ایک ہے جہاں وبھن پرکار کے اتیادھنک ڈرون ویمانوں کو ڈیزائن اور ان کا وکاس اور وستار کیا جاتا ہے۔
اس سمے پوری دنیا اس بات کو سویکار کرتی ہے کہ پرتیبندھوں کے باوجود ایران نے وبھن رکشا اپکرنوں کے ڈیزائن اور اتپادن میں مہتوپورن پرگتی کی ہے، وشیش روپ سے ڈرون کے کھیتر میں۔ ایران کی پرگتی حیران کرنے والی ہے۔ وشیشوں کا ماننا تو یہ ہے کہ ایران دنیا میں ڈرون کے 5 سب سے اچھے اتپادکوں میں سے ایک ہے۔ آج اسلامی گنتنتر ایران کی سینا دوارا اپیوگ کیے جانے والے سبھی ڈرون دیش کے اندر پوری طرح سے اتپادت ہیں اور ان کا کوئی بھی حصہ آیات نہیں کیا جاتا ہے۔ ڈرون کے کھیتر میں دنیا بھر میں پرسدھ ایرانی ڈرون ویمانوں میں سے ایک ڈرون ابابل نام سے بھی ہے۔ ابابل نامک ڈرون ویمانوں سے ابابل 3 ڈرون ویمانوں نے تو وبھن سین ابھیانوں میں سفلتا پورک بھومیکا نبھائی ہے۔ ابابل 3 ڈرون کا آدھیکارک طور پر 2014 میں اناورن کیا گیا تھا اور اسے ایرانی سشستر بلوں کو سونپ دیا گیا تھا۔ 18 اپریل 2022 کو تہران میں آیوجت سینیہ پریڈ کے مہتوپورن اور وشیشٹ پہلوؤں میں سے ایک ایران کے اسلامی گڑراجیہ کی سینا کی اکائیوں سے سمبندھت ڈرون کی ویاپک اور وویدھ اپستھتی تھی، جس نے اس پریڈ کو ایک وشیش پربھاؤ دیا۔ اس بھویہ پریڈ میں ابابل 5 नामक नए ईरानी ड्रोन को पहली बार प्रदर्शित किया गया, जिसके बारे में पहले कोई आधिकारिक खबर नहीं थी। पूर्व घोषणा के बिना अबाबिल 5 के अनावरण ने घरेलू और विदेशी विशेषज्ञों और मीडिया के ध्यान को अपनी ओर आकर्षित किया।
दोस्तों, अबाबिल 5 नामक अत्याधुनिक ईरानी ड्रोन, जिसे पहली बार तेहरान में आयोजित सैन्य परेड में सामने लाया गया था, ये ड्रोन टोही और हमले की क्षमताओं वाले ड्रोनों का एक सार है, जो कई प्रसिद्ध ईरानी ड्रोनों की तुलना में महत्वपूर्ण और प्रभावी उन्नति की एक श्रृंखला का प्रतिनिधित्व करता है। वास्तव में अबाबिल ड्रोन की श्रृंखला सभी सफलताओं और उत्कृष्ट परिचालन अनुभवों के साथ पहली, दूसरी और तीसरी पीढ़ी तक सीमित नहीं है। 18 अप्रैल 2022 को सेना दिवस पर तेहरान में आयोजित परेड के दौरान अबाबिल 5 के प्रदर्शन के साथ ये स्पष्ट हो गया कि प्रक्रिया अबाबिल ड्रोन विमानों की श्रृंखला रुकने वाली नहीं है और ये इसी तरह आगे बढ़ती रहेगी। सैन्य परेड के दौरान सैन्य ट्रकों पर 3 अबाबिल 5 ड्रोन प्रदर्शित किए गए। प्रदर्शित किए गए ड्रोन के विंग के नीचे 2 राउंड अल्मास मिसाइल स्थापित की गई थी और अन्य दूसरे ड्रोनों में प्रत्येक विंग के नीचे वर्टिकल क्लास से 3 राउंड गाइडेड मिसाइल स्थापित की गई थी। कुछ विशेषज्ञों का मानना है कि अबाबिल 5 ड्रोन मुहाजिर 6 ड्रोन का एक छोटा संस्करण है, जो 6 स्मार्ट बमों और एक वर्टिकल सीरीज पॉइंट एंड शूटर ले जाने में सक्षम है। अबाबिल 5 ड्रोन विमान की उड़ान रेंज 480 किलोमीटर से अधिक है और ये लगभग 8 किलोमीटर की सीमा के साथ एक कायम वर्टिकल बम और 4 अल्मास 2 मिसाइलों से लैस है।
अबाबिल 5 ड्रोन की बॉडी के आकार देखने पर यह स्पष्ट हो जाता है कि उसकी बॉडी के पिछले हिस्से में, विशेष रूप से पूंछ में, वही प्रसिद्ध एच आकार की डिजाइन है जो अबाबिल 3 के शुरुआती मॉडल में इस्तेमाल किया गया था। साथ ही साथ एटलस की उन्नत डिजाइन है, वही इस ड्रोन की बॉडी का आगे वाला हिस्सा, जिसे उसकी नाक भी कह सकते हैं, उसकी डिजाइन मुहाजिर 6 ड्रोन की तुलना में अधिक उन्नत डिजाइन है। ड्रोन की तस्वीरों से ये भी पता चलता है कि इसके पंखों का साइज भी पहले के ड्रोन से बड़ा है और इस ड्रोन में पोर्टेबल विस्फोटक पदार्थों को ट्रांसपोर्ट करने की क्षमता भी बढ़ाई गई है। इस ड्रोन की तकनीकी विशिष्टताओं की अभी आधिकारिक घोषणा नहीं की गई है, लेकिन ये अंदाजा लगाया जा रहा है कि अबाबिल 5 ड्रोन में रोटेक्स 914 HP 115 वाला शक्तिशाली इंजन का उपयोग किया गया है। इसके इंजन की विशेषताएं लगभग मुहाजिर 6 के इंजन की विशेषताओं से ज़्यादा नज़दीक है। अबाबिल 5 लड़ाकू एवं टोही ड्रोन, जो डिज़ाइन और आयामों में प्रसिद्ध मुहाजिर 6 ड्रोन के समान है। इसके प्रत्येक विंग के नीचे हवा से सतह पर मार करने वाली 4 एंटी टैंक अल्मास नामक गाइडेड मिसाइलें लैस हैं। इसकी विशेषता यह है कि इसमें एक बार किसी लक्ष्य को निर्धारित कर दिया जाता है, जिसके बाद वह अपने लक्ष्य को स्वयं भेजती है।
दोस्तों, इस ड्रोन के बारे में एक और उल्लेखनीय बात यह है कि इस ड्रोन का फ्रंट लैंडिंग गियर सामने आई तस्वीरों के आधार पर धड़ के अंदर वापस लिया जा सकता है। यह स्पष्ट रूप से दर्शाता है कि अबाबिल 5 ड्रोन की डिज़ाइन में नई सोच का इस्तेमाल किया गया है। इस डिज़ाइन का एक सबसे बड़ा फायदा यह हुआ है कि इस ड्रोन के उड़ने की रफ्तार में उल्लेखनीय अंतर आया है। अबाबिल 5 ड्रोन पहले के ड्रोनों के मुकाबले में बहुत तेज गति से उड़ान भर सकता है। हालांकि अबाबिल 5 ड्रोन के बारे में अभी बहुत सारी जानकारियां आधिकारिक तौर पर सामने नहीं आई हैं और न ही उसकी विशेषताओं के बारे में आधिकारिक तौर पर कोई घोषणा की गई है, लेकिन सामने से जो चीज़ दिखती है, जैसे اس کا بڑا آکار اور ادھک گولہ بارود لے جانے کی شمتا کو دیکھتے ہوئے یہ کہا جا سکتا ہے کہ ابابیل 5 مہاجر 6 ڈرون کے مقابلے میں زیادہ دیر تک اڑان بھر سکتا ہے، اور ساتھ ہی اس میں اڑان کی اونچائی اور پورٹیبل وسفوٹک پدارتھوں کو ٹرانسپورٹ کرنے کی شمتا بھی ودت روپ سے مہاجر 6 کی تلنا میں ادھک ہے۔ ایران میں ڈرون کے شیتر میں ہوتا وکاس، جیسے مہاجر 6 یا ابابیل 5 شنکھلا، واستو میں یہ درشاتا ہے کہ ایران نے ہر طرح کے کڑے سے کڑے پرتیبندوں کے باوجود اس شیتر میں نہ کیول پرگتی کی ہے بلکہ اس نے اتیادھنک ڈرون ویمانوں کو اپنی سشستر سینا کے حوالے کر کے ان کی طاقت کو دنیا کی شکتی شالی سیناؤں کے برابر کر دیا ہے۔ ساتھ ہی آدھونک ڈرونوں کی سامنے آتی شنکھلا یہ بھی دکھاتی ہے کہ ایران کا رکشا ادیوگ اس شیتر میں ایک پربھاوی اور ابیوگی رکشا رنیتی کو اپنانے اور اسے جاری رکھنے کا سنکیت دے رہا ہے۔
دوستو، انوبھووں سے یہ ثابت ہوتا ہے کہ لڑاکو اور ٹوہی ڈرون ویمانوں کی حالیہ ورشوں میں اپیوگتا کافی بڑھ گئی ہے۔ یدھوں میں ڈرون ویمانوں کے بڑھتی مانگوں اور ان کی مہتوپورن بھومیکا کو حالیہ کچھ ورشوں میں بہت ادھک محسوس کیا گیا ہے۔ ورش 2020 میں آذربائیجان اور ارمنستان کے بیچ ہونے والا یدھ ہو، یا پھر 2022 میں جاری یوکرین اور روس کے بیچ کا یدھ ہو، ان میں ڈرون ویمانوں کی بڑھتی بھومیکا صاف طور پر دیکھی جا سکتی ہے۔ اس کے علاوہ ایران کا وشال بھوگول، وشیش روپ سے پوروی کشیتر اور سیماؤں میں سیما نگرانی کے لیے ڈرون کا اپیوگ کرنے کی آوشکتا کو اور ضروری بنا دیتا ہے۔ ساتھ ہی اپرادھیوں اور نشیلی دواؤں کے تسکروں کے ساتھ ساتھ آتنکوادی سموہوں کے خلاف کی جانے والی کارروائیوں میں بھی ڈرون ویمانوں نے اہم بھومیکا نبھائی ہے۔ حال کے ورشوں میں اسلامی گنتنتر ایران کی سینا کی ڈرون کھمتا میں الیکھنیے وردھی اس پرکار کے کھیتر کو ڈرون کے ساتھ کور کرنے کی ویاپک یوجنا کو انگت کرتی ہے۔ ساتھ ہی سیما کے ایک بڑے کھیتر کی کم لاگت میں لمبی اودھی کے لیے ابابل 5 ٹوہی ڈرون کے ذریعے نگرانی کی جا سکتی ہے۔ اس کے علاوہ اس ڈرون کو وبھن پرکار کے ورٹیکل بموں یا الماس گائیڈڈ میزائلوں سے لیس کرنے سے یہ سینیہ ابھیانوں جہاں مہتوپورن بھومیکا نبھاتا ہے، وہیں حملے کی شکتی دو برابر کر دیتا ہے۔
دوستو، ہمارے کاریکرم کا سمے اب یہیں سماپت ہوتا ہے، ہمیں انومتی دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ تو دوستوں، اسی کے ساتھ ہماری یہ سبھا بھی اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے اب ہم انومتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔